ये बताइएगा कि जो पूरा तसव्वुर है कि मज़हब और फितरत हम आहंग हैं, दीन वो हिदायत है जो अल्लाह ने पहले फितरत में इल्हाम फरमाई, ये क्या एक इंसान का मुशाहिदा है? यानी वो मज़हबी अहकामात को देखता है, उन पर अमल करता है, तो उसकी तबीयत, उसकी जो विजदान और उसका शऊर उनको कबूल करता है, तो इसके नतीजे में हम ये कहते हैं, या मज़हब के जो सोर्सेज हैं बुनियादी तौर पर कुरान मजीद, वो भी इसको पिन पॉइंट करके कोई पॉइंट ऑफ रेफरेंस के तौर पर बयान करता है?
मैंने अर्ज किया था कि अगर ये बात ना होती तो मैं भी उसको एक फ़लसफे के तौर पर बयान करता। मैंने अपनी किताब मीज़ान की इब्तिदा उस जुमले से की है कि दीन अल्लाह ताला की हिदायत है जो उसने सबसे पहले इंसान की फितरत में इल्हाम फरमाई है। ये दावा किस बुनियाद पर किया गया है? ये कुरान मजीद की बुनियाद पर किया गया।
अच्छा,
यानी अगर ये बात ना होती तो मज़हब पर किताब लिखते हुए ये बात नहीं कही जा सकती थी। फिर मैं फ़लसफे पर कोई चीज़ लिखता और ये बताता कि वो मज़हबी एहसास जो मेरा एहसास है वो है कैसे, कैसे पैदा होता है मेरे अंदर, उस पर भी गुफ्तगू करनी चाहिए कि मज़हबी एहसास के वो क्या मबादी हैं। यानी मैंने अगर अपने बातनी एहसास से ये बात समझ ली कि मैं हूँ हर हाल में मखलूक, और अगर मैं मखलूक हूँ तो फिर वही बात कि उसका लाजमी नतीजा ये इस्तेमबात होगा कि मेरा खालिक होना चाहिए।
बिल्कुल।
लेकिन वो खालिक कौन है, क्या वो फिलवाके है, उसकी ज़ात क्या है, उसकी सिफात क्या है, इसके बाद फिर तखय्युल की दुनिया है। मेरे पास इन सब चीज़ों को जानने की कोई ज़राए नहीं है, तो मैं उसी रास्ते पर चलता। लेकिन अल्लाह की किताब कुरान मजीद को जब आप पढ़ते हैं तो वो ये बताती है कि ये रिलेशन है दोनों के दरमियान, और इसका सबसे बड़ा असर ये पड़ता है कि ये जो आज के ज़माने में आप इल्हाद की बहसें सुनते हैं वो पैदा ही इसलिए हो रही है कि मज़हब को इताअत के पैराडम में रख के बयान किया गया है। यानी जिस तरह से आप थे, आप पैदा हुए, आपके वालदैन ने आपको बताया कि हमारे एक पैगंबर थे, उन्होंने हमें ये अहकाम दिए थे, ये चीज़ें फ़र्ज़ हैं, ये चीज़ें हलाल हैं, ये चीज़ें हराम हैं, ये फहरिस्त आपके हाथ में थमा दी, आप हर हाल में मजबूर हैं कि इसको माने। जाहिर है कि इंसानी जहन जब तक अपनी फितरत से किसी चीज़ का ताल्लुक ना महसूस करे वो उसको आसानी के साथ कबूल करने के लिए तैयार नहीं होता। कोई मज़हबी एहसास का गलबा हो जाए, कोई तहजीब पैदा हो जाए, आपके पास बहुत बड़ी ताकत आ जाए, तो उसके ज़ेरे असर लोग बगावत नहीं करते। लेकिन जिस वक्त आप आज़ादी देंगे तो वही कुछ होगा जो इस वक्त हम अपनी आंखों के सामने देख रहे हैं। तो इसलिए ये ज़रूरी है कि इंसान को ये बताया जाए। ये महज कोई फ़लसफियाना बहस नहीं है, दीन की बहुत बड़ी बहस है कि हमारा दीन क्या खारिज से आने वाला इताअत का हुक्म है या हमारे बातिन के अंदर अल्लाह की वदीयत की हुई हिदायत है जिसको हमारी फितरत के अंदर रख दिया गया है, वो उसको लेकर आई है, उसकी दरियाफ्त का इजमाली अमल अंदर से हो जाता है, उसके बाद वही आती है और वही आके उसको तफसीलात में तब्दील करती है। अगर ये बात है तो फिर इल्हाद अपना मुकदमा कायम ही नहीं कर सकता, इसलिए कि आपने असल में बुनियाद से जाकर उसको खुद इंसान के अंदर दरियाफ्त कर ली।
यानी मज़हब बाहर से नहीं आ रहा, अंदर से उठ,
वो असल में बाहर से नहीं आ रहा। चुनाचे इसी वजह से आप कुरान मजीद को देखते हैं तो वो अपनी हिदायत को क्या कहता है, ये जिक्र है, ये जिक्र है, याद दहानी है, कोई नई चीज नहीं है, ये तो असल में एक बीज है जो तुम्हारे अंदर डाल दिया गया है, वो बरगोबार ला रहा है, तुम्हें बताया जा रहा है कि इसकी बागवानी कैसे करनी है। तो ये चीज है कि जिसको इसकी अहमियत के साथ समझना चाहिए। चुनांचे कुरान मजीद ने इसको इसी तरह बयान किया है, और कुरान मजीद ने सूरह रूम की जो आयत 30 है उसमें ये बता दिया गया है कि ये सही दीन, सीधा दीन, वो दीन के जिसकी बुनियादें तुम्हारे अंदर हैं वो अल्लाह का दीन इस्लाम है, और वो अल्लाह ने तुम्हारी फितरत के अंदर रखा है। ज़रा एक नज़र डालिए उसके ऊपर। मैंने अपनी तफसीर में उन आयात का जो तर्जुमा किया है, आयतें भी सुन लीजिए और तर्जमा भी। फाकिम वजहक लिद्दीन हनीफा फितरत अल्लाह अल्लती फतरन नासा अलैहा ला तब्दील लखल्किल्ला ज़ालिक दीनुल कय्यम वलाकिन अक्सर नास ला यालमून। पीछे कुछ हकायक को वाजे किया है, वो हकायक जब मुबरहन हो गए, वाजे हो गए, तो उसके बाद फरमाया है सो एक खुदा के होकर तुम अपना रुख उसके दीन की तरफ किए रहो, तुम अल्लाह की बनाई हुई फितरत की पैरवी करो, अल्लाह की बनाई हुई फितरत की पैरवी करो, ऐ पैगंबर जिसने उस जिस पर उसने लोगों को पैदा किया है।
अच्छा,
यानी ये कहीं बाहर से नहीं आ गई, इसी पर पैदा किए गए हो। अल्लाह की बनाई हुई इस फितरत में कोई तब्दीली नहीं हो सकती, यानी इस पर कायम रहोगे, इसको कायम रखोगे تو تم صحیح راستے پر رہو گے. اور اس کے بعد دیکھیے کہا کیا کہا ہے, ذالک دین القیم, یہی سیدھا دین ہے, لیکن اکثر لوگ جانتے نہیں. تو یہ قرآن مجید نے اس پوری بات کو اپنے لافانی الفاظ میں بیان کر دیا, یہ بتایا ہے کہ یہ کیا چیز ہے. اس کے اوپر جو نوٹ ہے وہ بھی آپ سن لیجئے تاکہ آپ کو اندازہ ہو کہ یہ کیا چیز ہے. مطلب یہ ہے کہ یہ دین کوئی خارج کی چیز نہیں ہے جو اوپر سے تم پر لادی جا رہی ہے, یہ عین تمہاری فطرت کا ظہور ہے. اس سے اختلاف کرو گے الحاد پیدا ہوگا, دہریت پیدا ہوگی, اپنا مذہب بناؤ گے تو کیا ہوگا, اس سے اختلاف کرو گے تو گویا اپنے ساتھ اختلاف کرو گے. یعنی یہ اختلاف اب محلے کی مسجد کے مولوی صاحب سے نہیں ہو رہا, یہ اختلاف ابو حنیفہ اور شافعی کے ساتھ نہیں ہو رہا, یہ اختلاف بخاری اور مسلم کے ساتھ نہیں ہو رہا. میں جب دین سے انحراف کرتا ہوں تو اصل میں اپنے ساتھ اختلاف کرتا ہوں. اس سے اختلاف کرو گے تو گویا اپنے ساتھ اختلاف کرو گے اور اپنے ہی باطن میں چھپے ہوئے خزانے سے اپنے آپ کو محروم کر لو. اس پر استاد امام کا ایک اقتباس ہے, اس سے واضح ہوا کہ جو فلسفی یہ کہتے ہیں کہ انسان اپنی فطرت کے اعتبار سے ایک صفحہ سادہ اور تمام تر اپنے ماحول کی پیداوار اور الف و عادت کی مخلوق ہے, یعنی ایک ٹیبولا راسا ہے جیسے ایک صاف کاغذ ہوتا ہے جس پر کوئی تحریر نہیں ہوتی, ان کا خیال بالکل غلط ہے. انسان کو اللہ تعالیٰ نے بہترین ساخت اور بہترین فطرت پر پیدا کیا ہے, اس کو خیر و شر اور حق و باطل کی معرفت عطا فرمائی ہے, اور نیکی کو اختیار کرنے اور بدی سے بچنے کا جذبہ بھی اس کے اندر بدیت فرمایا ہے. یعنی یہ پورا علم دے کے بھیجا ہے, لیکن اس کی یہ فطرت حیوانات کی جبلت کی طرح نہیں ہے کہ وہ اس سے انحراف نہ اختیار کر سکے. یہ ایک بڑی غلط فہمی ہے. انسان کو چونکہ ارادہ و اختیار دیا گیا ہے تو یوں نہیں ہے کہ وہ اپنی فطرت سے انحراف نہیں کر سکتا, کرتا ہے, بلکہ وہ اپنے اندر اختیار بھی رکھتا ہے. اس وجہ سے بسا اوقات وہ اس دنیا کی محبت اور اپنی خواہشوں کی پیروی میں اس طرح اندھا ہو جاتا ہے کہ حق و باطل کا شعور رکھتے ہوئے نہ صرف باطل کی پیروی کرتا ہے بلکہ باطل کی حمایت میں فلسفے بھی ایجاد کر ڈالتا ہے. انبیاء علیہ السلام اسی فطرت کی تفصیل کرتے اور اس کے تمام مقتضیات و لوازم کو انسان کے لیے واضح کر دیتے ہیں. یہ ہے اصل میں فطرت کا وحی سے تعلق. مدعا یہ ہے کہ وہ در حقیقت انہی حقائق کی یاد دہانی کرتا ہے جو انسان کے اندر موجود ہیں, لیکن وہ انہیں فراموش کر بیٹھتا ہے.
اتنی وضاحت سے قرآن مجید
میں وضاحت کے ساتھ اس کو بیان کیا گیا. یہ جو باتیں استاد امام نے بیان فرمائی ہیں آپ اس کو جگہ جگہ پھر قرآن مجید میں دیکھتے ہیں, یعنی وہ ان کی وضاحت کرتا ہے. کہیں وہ آپ کو یہ بتاتا ہے کہ ہدینہ النجدین, ہم نے تو دونوں راستے تمہیں بتا دیے, خیر و شر کا راستہ پوری طرح واضح کر دیا. یہ بھی میں عرض کر دوں کہ یہ جو قرآن مجید میں تفصیلات ہیں اس کی پہ فالحمہا فجورہا و تقواہا, یا دوسری جگہ فرمایا کہ ہدینہ السبیل, ان سب کے بارے میں آپ صحابہ کرام کی تفسیریں ابن کثیر میں نکال کے دیکھ لیں, سب یہ بیان کر رہے ہیں کہ یہ کیا ہے, یعنی بین الخیر و شر.
اچھا,
بینا طریق الخیر و شر, یعنی ہم نے یہ سب راستے واضح کر دیے ہیں. تو پورا شعور انسان لے کے آیا ہے, خیر کیا ہے, شر کیا ہے, حسن کیا ہے, کب کیا ہے, یہ اس کی تفصیلات ہیں جن کے لیے نبوت کی ضرورت ہے.